Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
पेशन सम्पन्न नयाँ कार्य समिति चयन
बाँकेको सुशील कोइराला प्रखर अस्पतालमा किमो सेवा सुरु सरकारले झन्डै 8 करोड लगानी थप्दै
भारतको कासुना प्रहरी र विद्रोही बीच झडप हुँदा 5 विद्रोही मारिए
र शहीद स्मारक बी डिभिजन लिगमा न्युरो टिम एनआरटीको विजयी सुरुवात नयाँ बस्ती युथ क्लबलाई 3-1 गोल अन्तरले पराजित हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट नवराज रेग्मी र डिलो रावतको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा 15 बुँदे प्रतिबद्धता पत्र जारी गर्दै गाउँपालिका महासङ्घकर्णाले प्रदेशको पहिलो अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। अधिवेशनले गाउँपालिकाका अधिकारहरूलाई सुनिश्चित गर्नुपर्ने मागसहित प्रतिबद्धता पत्र जारी गरेको हो। गाउँपालिका महासङ्घकर्णालीका सचिव खड्ग राज सिजुवालले गाउँपालिकाले पाएका अधिकारको प्रयोग गर्न विषयमा सहकार्य गरेर अघि बढ्ने लगायतका विषयमा प्रतिबद्धता जारी गरेको बताउनुभयो। यस्तै गाउँपालिकाहरूको कार्यगत प्रक्रियामा एकरूपता ल्याउनका लागि पनि साझा धारणा तय गरिएको सचिव सिजुवालको भनाइरहेको छ। अधिवेशनमा सहभागी जनप्रतिनिधिहरूले प्रदेश सरकारले बजेटको समान वितरण नगर्दा स्थानीय तहमा योजना सञ्चालनमा समेत असहजता भएको गुनासो गरेका छन्। सङ्घीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजनमा ढिलाइ गर्दा समस्या भएको भन्दै तत्काल कर्मचारी समायोजनलाई टुङ्ग्याउनुपर्ने उनीहरूको भनाइरहेको छ। यसैबीच कर्णालीको राजधानी वीरेन्द्रनगरमा भएको महासङ्घको पहिलो अधिवेशनले भीम बहादुर सेनको अध्यक्षतामा 15 सदस्यीय नयाँ कार्य समिति पनि चयन गरेको छ। अधिवेशनबाट महासङ्घको उपाध्यक्षमा जङ्गबहादुर साई, सचिवमा खड्ग बहादुर सेजुवाल, सहसचिवमा शिव आचार्य र कोषाध्यक्षमा महेन्द्र बहादुर शाह चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा धीर बहादुर विष्ट, जयानन्द रावल, सविता कुमारी रोकाया, निर्मला राणा, हिमाली रोकाया, बली राउत, निर्मला विष्ट, पदम बहादुर लामा, देवल सिंह रावल र सीता गेवाली चयन हुनुभएको छ।
जाजरकोटको नलगाड जलविद्युत आयोजनाको काम सुरु भएको छ। सेना र नलगाड जलविद्युत आयोजनाका बीचमा विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सहमति भएपछि 3 महिनादेखि रोकेको काम सुरु भएको हो। सहमतिसँगै आयोजनाको बाँध स्थलसम्म जाने सडक निर्माणका लागि विस्फोटनको काम सुरु भएको छ। विद्युत उत्पादन गृहको भूमिगत सुरुङमा विस्फोट गराउन आयोजनासँग सेनाको सहमति भएसँगै काम सुरु भएको हो। सेनाले सहमति बिना काम नगर्ने भन्दै विस्फोटक पदार्थ प्रयोग गरेको थिएन। सेनाको अडान पछि करिब 3 महिना आयोजनाको सडक र विस्तृत परियोजना प्रतिवेदन डिपिआरको
प्रदेश र प्रदेश सचिवालयले खरिद गरेका गाडीमा 57 लाखभन्दा बढी भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले ठहर गरेको छ। 15 वटा गाडी खरिदमा 3,40,000 रुपियाँका दरले भ्रष्टाचार भएको निष्कर्ष निकालेको सार्वजनिक लेखा समितिले घोटालामा संलग्न भएका व्यक्ति भने किटान गरेको छैन। गाडी बिक्री गर्ने कम्पनीले 25-29% बढी रकम असुल गरेको देखिएको सार्वजनिक लेखा समितिका सभापति दिल्ली चौधरीले बताउनुभयो। गाडी खरिद प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिसकेको छ। यसैबीच प्रदेश नम्बर 5 का मुख्यमन्त्री शंकर पोखरेल समक्ष सरकारको काम कारबाहीबारे नयाँ शक्ति पार्टी नेपालले आफ्नो धारणा पेश गरेको छ। यसै सन्दर्भमा हाम्रा बर्दिया सहकर्मी भावुक योगीले नयाँ शक्ति पार्टी नेपाल बर्दियाका इन्चार्ज केशवराज पौडेललाई ध्यानाकर्षण पत्र पेश गर्नुभएको कारण के हो भनी सोध्नु भएको छ।
5 नम्बर प्रदेश हिजो परिवर्तनको आन्दोलनको नेतृत्व गर्ने प्रदेश हो। जाने 5 नम्बर प्रदेश बहुत महत्वपूर्ण हरेक परिवर्तनका जाने आन्दोलनको प्रमुख भूमिका निर्वाह गर्ने 5 नम्बर प्रदेश विशेष अरू प्रदेशको पनि छ तर विशेष 5 नम्बर प्रदेशको छ। यहाँको भौगोलिक यहाँको जाने वस्तुगत अवस्था सामाजिक संरचना भनेको अरूको भन्दा धेरै यहाँको जाने जुन जातीय बसोबास छ यहाँ पछाडि परेको जाने छ जुन समुदाय छ यो समुदायले परिवर्तनपछि जुन इच्छा र आकांक्षा गरेको थियो स्थानीय तहको निर्वाचन भइसकेपछि र प्रदेश सरकारको गठन भइसकेपछि यो अनुभूति चाहिँ त्यो समुदायले गर्न सकेन सर। जनताका आवश्यकता र अनुभवका आधारमा चाहिँ जुन योजना कार्यान्वयन गर्ने समय त भएको छैन, एक वर्ष भयो। जुन योजनागत रूपमा जनताका समस्या सम्बोधन गर्ने चाहिँ प्रदेश सरकारले जुन पहल गर्नु पर्थ्यो त्यो हामीले मात्रै होइन जनताले महसुस गरेको चाहिँ हामीले मानिनौँ। र निर्वाचित सरकार भइसकेपछि स्थानीय तहदेखि लिएर प्रदेश सरकार गठन भइसकेपछि अझ बढी भ्रष्टाचारका कुराहरू चाहिँ सुन्नमा आए, पारदर्शिताको एकदमै चाहिँ अवस्था खड्को। यसलाई निगरानी गर्नको लागि, त्यसलाई चाहिँ खबरदारी गर्नको लागि अहिलेको वैकल्पिक शक्तिको दायित्व हो सर, त्यो दायित्वलाई हामीले निर्वाह गरे। जस्तै मान्नुहोस् चाहिँ अहिलेसम्म चाहिँ एउटा हिजो सङ्घीयता कार्यान्वयन गर्ने सवालमा पहिलो त सङ्घीयताको मोडेल कस्तो बनाउने भनेर भन्ने हिजोको चाहिँ परिस्थितिमा पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारमा चाहिँ नामाकरण गरिनेछ भनेर हिजो भनिया थियो। अहिलेसम्म एक वर्षसम्म यो प्रदेशको नामाकरण गर्न सकेका छैन। दोस्रो चाहिँ अहिले चाहिँ एउटा राजधानी पनि कायम हुन सकेको छैन। त्यसको साथसाथै दैनिक जीवनमा पर्ने चाहिँ जनताका कामहरूलाई उसले चाहिँ योजनागत रूपमा ढाल्न सकेन र चाहिँ व्यापक भ्रष्टाचारका कुराहरू आइराखेका छन्। यी विषयलाई हामीले निगरानी गरे।
त्यो प्रदेश नम्बर पाँचमा खरिद गरेका गाडी झन्डै 57 लाख भन्दा बढी भ्रष्टाचार भएको लेखा समितिको ठहर रहेको छ होइन, यसैलाई आधार मानेर तपाईँहरूले ध्यान आकर्षण गराउनु भएको
हो? गाडी खरिदमा व्यापक चाहिँ भ्रष्टाचार भएको छ सर। हामीले चाहिँ बाहिर बुझ्दाखेरि पनि चाहिँ एउटा गाडी खरिद गर्दाखेरि या दुईटा गाडी खरिद गर्दा व्यक्तिले खरिद गर्दाखेरि पनि सिपरदीका चाहिँ भन्नुहोस् या चाहिँ अशोक लेल्यान्डका भन्नुहोस् या चाहिँ कुनै पनि गाडी खरिद गर्दाखेरि पनि त्यहाँ चाहिँ सामान्य कमिसनका चलखेल हुन्छ। एउटा गाडी
सबै स्थानीय तहमा त त्यस्तो भ्रष्टाचार भएको छैन होला नि?
होइन, अहिले स्थानीय तहको चाहिँ भ्रष्टाचारको चाहिँ सुरुवात कहाँबाट हुन्छ भन्नुहुन्छ भने उनीहरूले कुनै चाहिँ जहाँ चाहिँ अहिले स्थानीय तहले जुन योजना बनाएको छ त्यो योजनामा भ्रष्टाचार छ सर। किन भनेर भन्दा कुनै दीर्घकालीन चाहिँ योजना छैन। अधिकांशमा चाहिँ गाडी खरिद अनि त्यसपछि ग्राइबेलका चाहिँ योजनाहरू उपभोक्ता समिति गठन गर्ने, उपभोक्ता समिति आफ्ना मान्छे र चाहिँ आफ्ना आसेपासेलाई उपभोक्ता समितिको गठन कागजी रूपमा उनीहरू बस्ने हिसाब किताबको चाहिँ कुरो भएको छ। हरेक निकायमा हरेक ठाउँमा अहिले कार्यकर्ता पाल्ने र आसेपासे चाहिँ लाइक पोस्ने कामभन्दा स्थानीय तहले चाहिँ एक वर्षमा जनताको भावना अनुसार कामै गरेका छैन सर।
अनि यो गाडी खरिद प्रकरण त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेछ, यसैसँग विषय सम्बन्धित राखेर यति लामो समयसम्म तपाईँहरूले ध्यान आकर्षण गराउनु भएन, अहिले मात्रै किन गर्नुभयो?
होइन, अहिले मात्रै त चाहिँ यो पाँच नम्बर प्रदेशमा त योभन्दा पहिला त चाहिँ कति उठाएको थिएन। केन्द्रको चाहिँ हामीले भ्रष्टाचारको मुद्दामा चाहिँ कुराकानी गर्नुहुन्छ भने नयाँ शक्ति पार्टी स्थापना भइसकेपछि चाहे बुढी गण्डकीको चाहिँ भ्रष्टाचार भन्नुहोस्, चाहे एनसिलको भ्रष्टाचार भन्नुहोस्, चाहे वाइल्ड बडी खरिद प्रक्रियामा चाहिँ भ्रष्टाचार भन्नुहोस्, राज्यको पहुँचवालाले अहिले चाहिँ वाइल्ड बडीकै विषयमा कुराकानी गर्नुहुन्छ भने सर, एउटा चाहिँ आयोग गठन गरेर त्यो वाइल्ड बडी भ्रष्टाचारलाई अख्तियारले छानबिन गर्ने भन्दा पहिला प्रधानमन्त्री जस्तो मान्छेले एउटा संसदीय आयोग गठन गरेर छानबिन गर्न मिल्छ कि मिल्दैन? त्यसलाई डाइभर्ट गर्नको लागि अर्को आयोग गठन गर्ने प्रक्रियामा जान्छ भनेदेखि अनि यो राज्यकै भान्से नै चाहिँ बदमासी भइदिइसकेपछि जसले नियम कानुनलाई कार्यान्वयन गर्ने हो त्यही नै भ्रष्टाचार भइदिएपछि अर्को के लाग्छ? दोस्रो पाँच नम्बर प्रदेशको गाडी खरिदमा चाहिँ भ्रष्टाचार भएको कुरोको भनेको त भर्खर भर्खर आएको विषय हो र यसलाई हामी पाँच नम्बर प्रदेशको चाहिँ नेतृत्वले नयाँ शक्तिले खबरदारी के हो जनताले सार्वजनिक रूपमा चाहिँ जनता स्पष्ट हुनु पऱ्यो यो गाडी खरिदमा भ्रष्टाचार भएको छैन भनेर भनिसकेपछि त चाहिँ राज्यमा बस्नेले मुख्यमन्त्रीले प्रदेश सरकारले चाहिँ यो भएको छैन है भनेर जनतालाई सुसूचित गर्ने चाहिँ विषयमा चाहिँ सार्वजनिक गर्न पर्यो त सर।
उसो भए अबको निकास समावेश विकास भन्ने मुख्य नारा बोकेको नयाँ शक्ति पार्टी नेपालले अबका दिनमा के गर्छ?
अबका दिनमा के हो भनेर भन्दा हाम्रो चाहिँ अहिले चाहिँ जुन चाहिँ अभियान चलेको छ, हामी केही समय अहिलेको राजनैतिक परिस्थिति, अहिलेको चाहिँ यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकता र यसको औचित्यको विषयमा जनतालाई सचेत गराउने हामी अभियान चलाएका छौँ। दोस्रो स्टेपमा हामी चाहिँ सामाजिक अभियान चलाउँछौँ सर, जनतालाई खबरदारीको हिसाब किताबमा जुन चाहिँ स्थानीय तहदेखि लिएर प्रदेश केन्द्रमा भ्रष्टाचार रहेछ त्यो भ्रष्टाचारको विषयमा चाहिँ दोस्रो स्टेपमा हामी जनतालाई सचेत गराउँछौँ। तेस्रो स्टेपमा हामीले त्यो सचेत गराउँदा गराउँदै पनि राज्यबाट चाहिँ त्यसलाई रोकथाम हुने चाहिँ विषय भएन भने हामी यिनै विकृति विसङ्गतिको विरुद्धमा हामी चाहिँ आन्दोलन गर्छौँ। आन्दोलनको बलबाट पनि जनतालाई सचेत गराएर चाहिँ हामीलाई एक रोकथाम गर्ने चाहिँ हाम्रो योजना छ सर।
उहाँ हुनुहुन्थ्यो नयाँ शक्ति पार्टी नेपाल बर्दियाका इन्चार्ज केशवराज पौडेल, फेरी खबरसँग कुरा गर्दै।
पहिलो खबरमा छिमेक सेरोफेरोसँगै अन्य खबर बाँकी नै छन्, अहिले भने यो छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले पन्ध्र बुधे प्रतिबद्धता पत्र जारी गर्दै गाउँपालिका महासंघ कर्णाली प्रदेशको पहिलो अधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन, जाजरकोटको नलगाड जलविद्युत आयोजनाको काम शुरू लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
बाँकेको खजुरामा रहेको सुशील कोइराला फर्खर अस्पतालले किमो सेवा शुरू गरेको छ। अस्पतालका कार्यकारी निर्देशक शिवराम पौडेलले अस्पतालले किमो सेवा शुरू गरिरहेको भन्दै थप सेवा विस्तार गर्ने तयारी समेत भइरहेको बताउनुभयो। निर्देशक पौडेलले संघीय सरकारले झण्डै 8 करोड लगानी थप्दै उपकरण खरिद गर्न टेन्डर आह्वान गरेको बताउनु भएको छ। खरिद गर्न लागिएका उपकरणहरू उपचार र शरीरका अङ्गहरूको स्क्यानिङमा प्रयोग हुने उहाँको भनाइरहेको छ। क्यान्सर उपचारका लागि सेकाईमा प्रयोग हुने उपकरण आवश्यक रहेकाले यसबारे मन्त्रालयमा माग गरे पनि बजेट आउन भने बाँकी रहेको बताइएको छ। माग गरे अनुसार उपकरण र जनशक्ति भए 2 हप्ताभित्रै सार्वजनिक सेवा समेत सुरु गर्न सकिने अस्पताल प्रशासनको दावी रहेको छ। क्यान्सर अस्पतालले 100 शय्याको स्वीकृति पाए पनि शक्ति र उपकरण अभाव हुँदा आफ्नो क्षमता अनुसार सेवा दिन सकेको छैन। अस्पताललाई 200 बढी कर्मचारी आवश्यक भए पनि अहिले 30 जनाले मात्र सेवा दिइरहेका छन्। प्रखर परोपकार मिसन नेपालले महायज्ञ सञ्चालन गरी सुरुवात गरेको अस्पताल निर्माणमा सरकारले 27 करोड बजेट उपलब्ध गराइसकेको छ। अस्पतालले पूर्ण सेवा दिन सुरु गरेपछि बाँकी, बर्दिया, दाङ लगायतका कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरूलाई क्यान्सरको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ।
नेपालगञ्जमा रहेको राष्ट्रिय बिउ बिजन कम्पनीले 15 करोडको लागतमा अत्याधुनिक बिउ बिजन भण्डारण गृह निर्माण गरेको छ। 500 मेट्रिक टन मात्र भण्डारण क्षमताको गोदाम घरबाट काम चलाएको कम्पनीले 2500 मेट्रिक टन बिउ भण्डारण गर्न सक्ने क्षमताको अत्याधुनिक प्रशोधन तथा गोदाम घर निर्माण गरेको हो। बिउ प्रशोधन गृह र गोदामसँगै कम्पनीले प्रति घण्टा 5 मेट्रिक टन बिउ प्रशोधन गर्न सक्ने अटोमेटिक प्रशोधन मेसिन समेत जडान गरेको जनाएको छ। कम्पनीले साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाको सहयोगमा बिउ उत्पादन भण्डारण र बजारीकरण उपायोजना मार्फत गोदाम र मेसिन जडान गरेको जनाएको छ। बिउ भिजन कम्पनीका प्रबन्धक रामराज हरिजनले बिउ भण्डारण सम्बन्धी यस क्षेत्रका किसानको समस्या समाधान भएको दावी गर्नुभएको छ। बिउ भिजन कम्पनीले अहिलेसम्म 10 कृषि सहकारी र किसान समूहसँग सहकारी गरेर बिउ उत्पादन र प्रशोधन गर्दै आएकोमा अब गोदामको क्षमता बढेसँगै बिउ उत्पादन सहकारीको संख्या पनि बढाउने बताउनुभयो।
विधायक दलगण निमारे ब्यारेक सुर्खेतमा पहिलो पटक प्रदेश स्तरको संयुक्त मिलाप अभ्यास कार्यक्रम गरिएको छ। प्रदेश स्तरमा विपद व्यवस्थापनमा खटिने निकायहरूबीच समन्वय तथा मेलमिलाप कायम गर्न अभ्यास गरूढ नामक तालिम सञ्चालन गरिएको हो। अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी सुर्खेत, नेपाल टेलिकम र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधिहरू सहभागी भएका थिए। विनायक दल गणका गणपति प्रमुख सेनानी सुरज लामिछानेले विपदको अवस्थामा खटिने विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी संस्थाहरूबीच के कसरी समन्वयकारी मिलाप गर्न सकिन्छ भन्ने विषयमा संयुक्त मिलाप अभ्यास सञ्चालन गरिएको बताउनुभयो। अभ्यासमा सहभागीहरूबाट विपदमा आफ्नो भूमिका तथा समन्वयका बारेमा प्रस्तुतिकरण हुनुका साथै विपदमा आधारित फिल्ड अभ्यास समेत सञ्चालन गरिएको हो। अभ्यासले विपद व्यवस्थापनमा खटिने निकायहरूबीच समन्वयकारी भूमिका अभिवृद्धि गराई विपद व्यवस्थापन कार्य प्रभावकारी हुने सहभागीको अपेक्षा छ।
बैतडीमा चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध बनाएको छ। गत बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले त्यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गरिएको हो। फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा त्यहाँका नागरिकहरू सञ्चार सुविधाबाट वञ्चित भएका छन्। नमस्ते फोनको नेटवर्क कुनै कुनै बेला आए पनि राम्रो काम नगर्ने गरेको सुहाग्राहीले गुनासो गरेका छन्। यस्तै सिगास गाउँपालिका 9 चौमाख लगायतका टुलमा एक हप्तादेखि नमस्ते फोनको नेटवर्क नभएको यहाँका स्थानीयले बताएका छन्। यस्तै मेलौली नगरपालिकामा पनि नमस्ते फोनको नेटवर्क नभएको भीमप्रसाद नेउपानेले जानकारी दिनुभयो। भेरी खबरमा खेल खबरसँगै अन्य खबर बाँकी नै छन्। अहिले भने अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। त्यसैले हामीले छिमेक सरफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
वैदेशिक रोजगारीका लागि कतारमा रहेका दाङवासीको सहयोगमा एम्बुलेन्स सञ्चालनमा आएको छ। दाङ देवखुरी सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा दाङ देवखुरी सेवा समाज घोराईले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। समाजले हिजोदेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। नेपाल सरकारको राजस्व छुटमा 16,29,500 रुपियाँमा एम्बुलेन्स खरिद गरिएको समाजका आजीवन सदस्य चन्द्रबहादुर नेपालीले बताउनुभयो। कतारमा रहेका कमलमणि गुरागाई संयोजक रहेको आर्थिक सङ्कलन समितिले सङ्कलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको समाजले बताएको छ। कतारमा काम गर्दै आएका दाङवासीले 2068 सालदेखि स्वास्थ्य शिक्षा विपद लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन्।
लागु औषध चरेससहित प्रहरीले धादिङको गजुरीबाट 3 भारतीय नागरिक पक्राउ गरेको छ। केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट 360 किलो चरेस बरामद गरेको हो। सुराकीको आधारमा काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा एसआर 55M9484 नम्बरको भारतीय कन्टेनरबाट ठूलो परिमाणको लागु औषध बरामद गरिएको छ। भारत मोतिहारीका गुलाब खान चालक ओम प्रकाश र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। प्रहरी सवारी साधन र लागु औषध बरामद गरिएकोले लागु औषध ओसार पसार सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ।
कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धरनामा बसेका कर्मचारी सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ। प्रहरीले धरनामा बसेका 20 बढी डाक्टरलाई नियन्त्रणमा लिएको थियो भने त्यसपछि प्रहरीले उनीहरूलाई रिहा गरेको छ। सरकारी चिकित्सक गोदानका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डे सहित करिब 2 सरकारी चिकित्सकलाई प्रहरीले पक्राउ गरेको थियो।
अर्थ समितिको दूरसञ्चार कम्पनी एनसेलसँगको बकेउदा रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। अर्थ समितिको बैठकले एनसेलसँगको बकेउदा तत्काल उठाउन निर्देशन दिएको हो। अर्थ मन्त्रालयको अनुसार एनसेलसँग आबद्ध कम्पनीको बकेउदा 72.58 अर्ब रुपियाँ रहेको छ। अर्थ समितिमा मन्त्रालयले पेश गरेको सूचना अनुसार पुँजीगत लाभ कर र गैरकर आयकर भ्याट बापत एनसेलले सरकारलाई 72.58 अर्ब तिर्न बाँकी देखिएको हो।
वसन्त पञ्चमीको अवसर पारेर जनप्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर 4 काला गाउँले प्रशान्ति वृद्ध आश्रमलाई मुठीदान सहयोग गरेको छ। विद्यार्थीहरूले सङ्कलन गरेको 110 केजी चामल, 25 किलो दाल, 10 किलो तरकारी र नगद 2,503 रुपियाँ वृद्ध वृद्धाहरूलाई प्रदान गरिएको विद्यालयका प्रिन्सिपल यमराज गिरीले बताउनुभयो। त्यही अवसरमा फलफुल पनि वितरण गरिएको थियो। कार्यक्रममा शिक्षक अभिभावक सङ्घका पूर्व अध्यक्ष सरस्वती गौतम तथा शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। भारतको दक्षिण कश्मीरमा प्रहरी र विद्रोहीबीच भएको झडपमा 5 मारिएका छन्। कश्मीरको कुलगाम जिल्लामा प्रहरी र विद्रोहीबीच झडपका क्रममा उनीहरू मारिएको भारतीय संचार माध्यमले जनाएका छन्। कुलगामको केल्लममा लुकेर बसेका विद्रोहीबारे प्रहरीले थाहा पाएपछि झडप सुरु भएको प्रहरी अधिकारीले बताएका छन्।
र भेरी खबरमा अब लागौँ एउटा खेल खबरतर्फ। शहीद स्मारक बी डिभिजन लिगमा न्युरो टिम एनआरटीले नयाँ बस्ती युथ क्लबलाई पराजित गरेको छ। सातोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा एनआरटीले नयाँ बस्तीलाई 3-1 अन्तरले हराएको हो। खेलको सुरुवातमा नै सानी कुमार चौधरीले नयाँ बस्तीका लागि गोल गर्दै अग्रता दिलाए पनि खेल भने जिताउन सक्नु भएन। खेलको 29 मिनटमा पुकार आले मगरले गोल गर्दै आरसिटीलाई बराबरीमा पुर्याउनुभयो। पहिलो हाफ गोल रहित बराबरी भएको खेलको 51 मिनटमा संसारनन्द पलानचोकीले टिमका लागि दोस्रो गोल गर्नुभयो। त्यसपछि खेलको इन्जुरी समयमा 3 मिनटमा पुनः संसारले गोल गर्दै आरसिटीलाई 3 दिलाउनुभयो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पन्ध्र बुधे प्रतिबद्धता पत्र जारी गर्दै गाउँपालिका महासङ्कणाले प्रदेशको पहिलो अधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन।
बाँकेको सुशील कोइराला प्रखर अस्पतालमा किमो सेवा सुरु, सरकारले झण्डै 8 करोड लगानी थप्दै।
भारतको काश्मीरमा प्रहरी र विद्रोही बीच झडप हुँदा 5 विद्रोही मारिए।
र शहीद स्मारक बी डिभिजन लिगमा न्युरो टिम एनआरटीको विजय सुरुवात, नयाँ बस्ती युथ क्लबलाई 3-1 अन्तरले पराजित। हवस् तब हाम्रो भेट अहिले 8 भेरी हालासमा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट नवराज रेग्मी र डिलु राउत बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।